अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
आवास व्यवस्थापन हुन नसक्दा प्रदेश 5 मन्त्रीमण्डल विस्तार रोकियो, 80% कर्मचारी अझै पुगेनन्।
राजधानीदेखि समृद्धिका मुद्दा बाँकेका प्रदेश सांसदका प्राथमिकतामा, बाँकेका स्थानीय तहमा बजेट खर्च सकस, 2 रकम मध्ये 20% पनि खर्चिएन।
बर्दियामा कृष्णसार जोगाउन चितुवा व्यवस्थापन गरिँदै कैलाली र कञ्चनपुरका मुख्य र सहायक गरी आधा बढी सीमा स्तम्भ गायब।
र नेपालगञ्जमा हुने 8 राष्ट्रिय खेलकुदको लोगो सार्वजनिक, धनगढीमा आजदेखि महिला क्रिकेट सुरु हुँदै बाँके खजुरामा भलिबल एकेडेमी निर्माण हुने।
Hyundai Traffic Safety.
सवारी साधनमा सिट बेल्टको प्रयोगले मात्र पनि दुर्घटनाबाट हुने मानवीय क्षतिमा 50% कमी आउँदछ। सिट बेल्टको प्रयोगले जरिवानाबाट मात्र होइन जोखिमबाट पनि बचाउँदछ।
Drive safe, drive smart.
A social initiative of Lakshmi Hyundai Nepal.
पश्चिम डायरीको सुरुमा आवास व्यवस्थापन हुन नसक्दा प्रदेश नम्बर 5 मन्त्रीमण्डल विस्तारको क्रम रोकिएको छ, 80% पनि कर्मचारी पुगेका छैनन् भने उता प्रदेश 7 पनि मन्त्री निवासको समस्या रहेको सन्दर्भ रहेको छ। मन्त्रालयका लागि भवन नै तयार भइ नसकेको प्रदेश 5 राजधानी बुटोलमा भिआइपीका लागि आवास व्यवस्थापन गर्न कर्मचारीलाई हाम्मे परेको छ। उच्च पदस्थ व्यक्तिहरू अझै होटेलमै बस्दै आएका छन्। श्रम कार्यालयको एकै भवनमा अहिले अस्थायी रूपमा 5 मन्त्रालय राखिएको छ। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बाहेक सबै मन्त्रालय एक भवनमा छन्। हिजो मात्र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय यातायात व्यवस्था कार्यालयमा सरेको छ। सभामुख मुख्यमन्त्री, मन्त्री लगायतलाई आवास व्यवस्थापन हुन नसकेको छैन। सभामुख पूर्णबहादुर घरतीलाई शिव विकास केन्द्र रामनगरको आवास गृहमा राख्ने तयारी छ। तर रङ्गरोगन र फर्निचर व्यवस्थापनको काम नसकिएपछि 2 निर्वाचित भएदेखि नै उहाँ होटेल न्यू एरामा बस्दै आउनु भएको छ। सापकोटा होटेलमा बस्दै आउनुभएका उहाँ 2 त्यहाँ सर्नुभएको हो। संसद सचिवालयले निर्वाचित हुनुअघि नै सभामुखका लागि आवास व्यवस्थापन तयारी गरे पनि भवन अभावकै कारण सम्भव भएन। आजको कान्तिपुरमा घनश्याम गौतमले खबर लेख्नु भएको छ।
प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूलाई निजी निवासको समस्या भएको छ। आवास खोज्ने र भएका सरकारी आवास तयार पार्ने काममा ढिलाइ हुँदा समस्या भएको हो। सरकारी आवास तयार नहुँदा मुख्यमन्त्री, मन्त्रीहरू होटल र गेस्ट हाउसमा रात बिताउने गरेका छन्। 7 प्रदेश सरकारका 4 मन्त्री होटलमा बसेका छन् भने 2 आफ्नो घरमा। मुख्यमन्त्री त्रिलोचन भट्ट मुख्यमन्त्रीमा नियुक्त भएदेखि नै निजी र सरकारी गेस्ट हाउसमा रात बिताउने गरेका छन्। पश्चिम टुडेमा खबर छ।
प्रदेश 5 लागि केन्द्रबाट खटाइएका झन्डै 80% कर्मचारी अझै पनि प्रदेश मुकाम बुटवल पुगेका छैनन्। खटाइएको 1 बित्न लाग्दा पनि कर्मचारी नआउँदा मन्त्रालयका दैनिक काम प्रभावित भएका छन्। सामान्य प्रशासन मन्त्रालयबाट खटाइएका 235 कर्मचारीमध्ये जम्मा 49 मात्रै हाजिर भएर काम सुरु गरेका छन्। 186 कर्मचारी अझै कार्यकक्षमा पुगेका छैनन्। मुख्यमन्त्री कार्यालयका सचिव दिपेन्द्र काफ्लेका अनुसार कार्यालयमा 29 कर्मचारीको दरबन्दी रहेकोमा मंगलबारसम्म जम्मा 10 मात्रै हाजिर भएका छन्। आर्थिक मामिला तथा योजना मन्त्रालयमा खटिएका 27 7 कर्मचारी मात्रै हाजिर भएका छन्। यता मुख्यमन्त्री, मन्त्री तथा मन्त्रालयका लागि पठाउने भनिएका अधिकांश गाडी समेत प्रदेश मुकाम बुटवल पुगेका छैनन्। 11 गाडी अझै पनि आइपुगेका छैनन्। आएका 9 केही गाडी कामै नलाग्ने अवस्थामा रहेका छन्। प्रदेश 5 3 मन्त्रीमण्डलले काम सुरु गरिसकेको छ, तर भौतिक पूर्वाधार विकास मन्त्रालयमा अझै पनि सचिव आएका छैनन्। भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले मन्त्रालयका सचिव छिटै आउने जानकारी पाएको प्रतिक्रिया दिनुभयो। नयाँ पत्रिकामा विष्णु घिमिरेले खबर लेख्नु भएको छ।
आन्तरिक व्यवस्थापनमा जुटेको प्रदेश सभाको सदन आगामी 15 गते बस्ने तयारी भइरहँदा बाँकेका प्रदेश सांसदहरूले मुद्दा प्राथमिकतामा निर्धारण जुटेका छन्। उनीहरूले प्रदेश राजधानीदेखि बाँकेको समृद्धिका मुद्दाहरूलाई प्राथमिकतामा पारेका हुन्। राजधानीको हकमा सदनमा छलफल गर्दा कम्तीमा प्रदेशका सबै जिल्लाहरूलाई केन्द्र पर्ने गरी सहमति गर्न उनीहरूको जोड छ। हाम्रो एक नम्बरको प्राथमिकता बाँके राजधानी नै हो, बाँकेका प्रदेश सांसद आइपी इन्द्रप्रसाद खरेल भन्नुहुन्छ। विकासका अन्य बाचाहरू पूरा गर्ने प्रतिबद्धता अनुसारमा छलफल र कामहरू सुरु हुने अवस्थामा राजधानीको विषय केन्द्रबिन्दुमा पर्ने गरेको खरेलले बताउनुभयो। विनय दीक्षितले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
स्थानीय तहले बजेट खर्च नसकेपछि बाँकेमा विकास निर्माणका काम रोकिएका छन्। केन्द्र सरकारले साउन 1 गते पहिलो चौमासिक बजेट निकासा गरेकोमा त्यसको आधा पनि खर्च हुन सकेको छैन। मङ्सिरमा निकासा गरिएको दोस्रो चौमासिकको पनि उस्तै अवस्था छ। जिल्लामा 8 स्थानीय तह छन्। अनुदान रकम खर्च हुन नसक्दा ती सबैमा अपेक्षा अनुसार विकास निर्माणका काम अघि बढ्न सकेका छैनन्। नेपालगञ्जस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पहिलो चौमासिक बजेटको करिब 34% रकम मात्रै खर्च भएको छ। 66% रकम स्थानीय सरकारकै खातामा थन्किएका बेला फेरि दोस्रो किस्ताको रकम थपिएको छ। दुवै किस्ताका आधारमा स्थानीय तहले करिब 20% रकम मात्रै खर्चिएको कोष तथा लेखा नियन्त्रण नियन्त्रक ठाकुर प्रसाद पौडेलले बताउनुभयो। बाँकीका 8 स्थानीय सरकारका लागि केन्द्रले 3,27,00,00,000 रुपियाँ बजेट पठाएको छ। स्थानीय सरकारका प्रमुखहरू कानुनको जटिलताका कारण विकास निर्माणको बजेट खर्च हुन नसकेको प्रतिक्रिया दिएका छन्। आजको कान्तिपुरमा ठाकुर सिंह थारूले खबर लेख्नु भएको छ।
संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत एन्टिलोप प्रजातिका कृष्णसारलाई चितुवाले मारेर खान थालेपछि निकुञ्जमा चितुवाको व्यवस्थापन गरिएको छ। संरक्षण क्षेत्र घोषणा गरी संरक्षण गर्न थालिएको दुर्लभ वन्यजन्तु कृष्णसारलाई चितुवाले आहारा बनाउने क्रम बढेपछि चितुवालाई पासोमा पारी बर्दिया राष्ट्रिय निकुञ्जमा छाडिएको कृष्णसार संरक्षण क्षेत्र कार्यालय खैरापुर बर्दियाका प्रमुख पुरुषोत्तम शर्माले बताउनुभयो। साउनदेखि माघसम्म करिब 40 कृष्णसारलाई चितुवाले मारेको पाइयो। उहाँले भन्नुभयो, यादव आचार्यले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
कैलाली र कञ्चनपुरमा मुख्य र सहायक गरी आधाभन्दा बढी सीमा स्तम्भ हराएका छन्। मङ्सिर पहिलो सातादेखि दुई देशको संयुक्त सीमा सर्वे टोलीले अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो। कैलालीको खक्रौलादेखि कञ्चनपुरको ब्रह्मदेवसम्म आधाभन्दा बढी सीमा स्तम्भ हराएको टोलीले जनाएको छ। यी दुई जिल्लाका सीमा स्तम्भको प्रारम्भिक सर्वे गरिएको छ। 1,000 बढी सीमा स्तम्भको सर्वे गरिएको र त्यसमा 50% बढी हराएको टोलीमा सहभागी नापी विभागका सर्वेक्षक पूर्णबहादुर खड्काले बताउनुभयो। कान्तिपुरमा भवानी भट्टले खबर लेख्नु भएको छ। पश्चिम डायरीमा द्वन्द्व पीडितहरू न्यायको आस मेटाउँदै
अब 1 वर्षभित्र चाहिँ के गर्ला, हामीलाई लाग्दैन कि यो आयोगले हामीहरू द्वन्द्व पीडितहरूलाई न्याय दिन्छ जस्तो लाग्दैन।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
गाई भैँसी पालक किसानहरूका लागि अत्यन्त जरुरी जानकारी।
दुधालु पशुहरूमा लाग्ने थुनेलो रोगले दुधको उत्पादन घटाउने हुनाले किसानहरूलाई आर्थिक हिसाबले निकै क्षति पुर्याउँछ। जथाभावी एन्टिबायोटिक्सको प्रयोगले पशु तथा मानव स्वास्थ्यमा समेत नकारात्मक असर पार्दछ भने दुध राम्ररी उमालेर नखाएमा मानिसमा क्षयरोग, ब्रुसेलोसिस, झाडा पखाला जस्ता रोगहरू देखिन सक्छ।
थुनेलो रोग लाग्न नदिन ध्यान दिनुपर्ने कुराहरू:
गोठ सधैँ सुक्खा र सफा राख्ने,
दुध दुहुने व्यक्तिले नियमित रूपमा नङ काटी साबुन पानीले हात धोएर मात्र दुध दुहुने,
दुध दुहुनु अगाडि थुन र कल्चौडो सुक्खा कपडाले पुछ्ने,
दुध दुहुने र ढुवानी गर्ने भाँडा राम्ररी पखालेर घाममा सुकाउने,
दुध दुहिसकेपछि पोभिडिन आयोडिन 9 र ग्लिसरिन 1 मिसाएर बनाएको औषधिको झोलमा प्रत्येक थुन चोप्ने र त्यसपछि पशुलाई घाँस पराल दिई कम्तीमा 20 बस्न नदिने
र पशुमा थुनेलोको समस्या देखा परेमा तुरन्त प्राविधिकसँग उपचार गराउने।
USAID को आर्थिक सहयोगमा हेफर इन्टरनेसनल नेपाल र पशु सेवा विभागको सहकारीमा सार्वजनिक हितका लागि प्रसारित सन्देश।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंक्चर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके।
फोन नम्बर 081-414-007 र 98-482-63-389।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
द्वन्द्व पीडितहरूको न्यायका लागि बनेका दुईवटा आयोगले अहिलेसम्म न्याय नदिएको प्रति चिन्तित बनेका छन्। केही सकारात्मक पहल होला भन्ने आशा बोकेका, बेपत्ता पारिएका व्यक्तिको मृत्यु भएको हो भन्ने पत्र आयोगबाट आएपछि पीडितहरू झन पीडामा परेका छन्। आयोगले 3 वर्षसम्म न्याय दिलाउन नसकेर फेरि थप गरिएको 1 वर्षीय कार्यकालमा न्याय पाउनेमा कति पनि आशा नलागेको पीडितहरूको भनाइ छ। द्वन्द्व पीडितको न्यायका विषयमा कुरा गर्दै न्यायका लागि द्वन्द्व पीडित समाज बाँकेका अध्यक्ष चन्द्रकला उप्रेती,
3 वर्ष बित्दासम्म केही काम नभएको अवस्थामा चाहिँ फेरि अहिले चाहिँ 1 वर्ष थप गरिएको छ। मलाई लाग्छ कि अब 1 वर्ष थपले चाहिँ यो आयोगले के चाहिँ गर्ला, एकदमै हामीहरूलाई चाहिँ शङ्का उपशङ्का छ। किनभने जबसम्म यो नै संशोधन भएको छैन, बिना कानुनले कसरी यो आयोगले कामहरू अगाडि बढाउन सक्छ? ती 3 वर्षको समयमा केही गर्न नसकेको आयोगले अब 1 वर्षभित्र चाहिँ के गर्ला? हामीलाई लाग्दैन कि यो आयोगले हामीहरू द्वन्द्व पीडितहरूलाई न्याय दिन्छ जस्तो लाग्दैन।
तर सरकारले नि त हामीले त न्याय दिँदैछौँ, आयोग गठन गरेका छौँ, अन्तरिम राहत दिएका छौँ, हामीले काम गर्दैछौँ भनिरहेको छ त।
हो, म त्यसैमा आउनु लागि अहिले वा राज्यले भनिरहेको छ कि नेपालमा शान्ति भयो, कहाँ छ शान्ति? म यही प्रश्नमा चाहिँ बारम्बार म भनिरहन्छु। मैले भर्खरै भने कि यौनजन्य घटना परेको हाम्रा कति दिदीबहिनीहरू चाहिँ अहिले पीडामा न घर न घाटको अवस्थामा बस्नु परेको अवस्था छ। खै त उहाँहरूको लागि एउटा अहिले सत्य आयोगले कमसेकम उहाँहरू उजुरी प्रक्रियामा आउनेसम्म वातावरण बनाइदिएको अवस्था छैन भने कसरी चाहिँ न्याय हो? हामी बारम्बार के भनेको छौँ भने हाम्रो पीडक चाहिँ ल केही साथीहरूको चाहिँ आँखै अगाडि छ, घर छिमेकमा छ, ल फलानोले यसरी लगेर मारिएको, यसरी रेप गरिराखेको हो, यसरी बेपत्ता पारिएको भनेर त्यति भन्दाखेरि अहिले आयोगले कमसेकम एउटा भने पनि केसलाई त उजागर गर्न सक्थ्यो नि, बाहिर ल्याउन सक्थ्यो नि।
अहिले एउटा पनि घटनाको अनुसन्धान गरेको छैन,
अहिलेसम्म गरेको छैन। सत्य आयोगले चाहिँ एउटा हाम्रो यो दाङ प्रदेश नम्बर 5 को मुकाम कार्यालय भएको हुनाले कति 1000 जति केसको बयान चाहिँ क्रम हामीले सुरु गऱ्यौँ भन्ने यति चाहिँ हामीले सुन्नमा आज त्यो बयान लिएर अब के गर्यो, कसो गर्यो, कहाँ गर्छ? मलाई हिजो मात्रै पनि फेरि साथीहरूले फोन गरिरहनुहुन्छ, जो उजुरी जसरी उजुरी दिनुपर्छ भनेर धेरै साथीहरूलाई चाहिँ काउन्सिलिङ गरी उजुरी दिन लगायौँ। तर ती साथीहरूले अहिलेसम्म केही पनि थाहा नपाउँदा अवस्थामा चाहिँ बारम्बार खै त हाम्रो उजुरी, तपाईँहरूले उजुरी दिन लाउनु भयो, त्यो सत्य आयोगमा कहाँ गएर बसिछ, कहाँ पोको परिछ, कि बाहिर पो आएको छ, कतै हाम्रो पीडकले पो त्यो हाम्रो उजुरी त लिएको छ कि कतै? झन् थप हामीलाई पीडा पो हुने हो कि? खै हामीहरूलाई कहिले हुन्छ न्याय? हाम्रो उजुरीको कहिले आउँछ हामीलाई अनुसन्धान? न हामीलाई फोन आउँछ भनेर बारम्बार मलाई फोन आउँछ।
अन्तिममा संक्षेपमा बताइदिनुहोस्, अब संक्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउनको लागि र पीडितलाई न्याय दिलाउनको लागि अब के हुनुपर्छ?
मुख्य कुरो त एन संशोधन भएर अब यो थप गरिएको आयोग र पीडित मैत्री हुनु पर्यो, जुन यो आयोग पीडित मैत्री हुनु पर्यो। राज्य स्थानीय र विभिन्न अहिले यो मानवाधिकार कर्मीदेखि लिएर राष्ट्रिय अन्तर्राष्ट्रिय जगतले नै एउटा द्वन्द पीडितहरूलाई चाहिँ यो कसरी हुन्छ टुङ्गोमा पुर्याएर मात्रै अगाडि बढ भनिएको छ, त्यो अगाडि बढ्नु पर्यो। र मुख्य कुरो त राजनीति दलले इच्छा शक्ति हुनु पर्यो, हो यो मुद्दा भनेको एकदम जटिल हो. अहिले हामीले यत्तिकै यसलाई चाहिँ एकातिर राखेर हामी अगाडि जान खोज्यौँ भने त देश त एकदमै नराम्रोतिर जान्छ भनेर अलिकति सोच्नु पर्ने बाध्यता छ. र यो राजनीतिक इच्छा शक्ति हुनु पर्यो र स्थानीयदेखि नै एउटा यो द्वन्द्व पीडितको मुद्दा चाहिँ हामी सबैको सवाल हो है. यो हामी सबैको हो. यो एकजना व्यक्ति पीडित भएर एक दुईजनाको मात्रै होइन भनेर सबैले आफ्नो चाहिँ सबैले ममा गरेर सबैले साथ दिनु पर्यो र यो न्याय उहाँहरूलाई दिलारै छाड्छौँ भन्नु पर्यो. एक वर्षको यो अध्यादेश मार्फत थपिएको आयोगले पनि छिटोमा छिटो कसरी हुन्छ कसको सहयोगबाट हुन्छ पीडित मैत्री पीडितको सहयोग लिने हो कि राज्यको लिने हो कि राष्ट्रिय अन्तर्राष्ट्रियको लिने हो कि एकदम जिम्मेवारीपूर्ण र राजनीतिको घेराबन्दी नलगाइकन निष्पक्षता भएर चाहिँ काम गर्नु पर्यो.
न्यायका लागि द्वन्द्व पीडित समाज बाँकेका अध्यक्ष चन्द्रकला उप्रेती र बसन्त गौतम. अब अर्को सन्दर्भ. प्रदेशको मौलिकतालाई प्राथमिकतामा राख्दै 8 राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो गीत नारा र मस्कट सार्वजनिक गरिएको छ. 8 राष्ट्रिय खेलकुद प्रदेश नम्बर 5 आगामी वर्ष हुँदैछ. मङ्गलबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बहादुर विष्ट 8 राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधार तयारी समिति प्रमुख विनोद मैनाली कीर्तिमानी धावक हरि रोकायले लोगो मस्कट सार्वजनिक गर्नुभएको थियो. 8 राष्ट्रिय खेलकुदको मस्कटमा पदक लगाएको हात्तीको छावाले मसाल बोकेर दौडिँदै गरेको छ. प्रदेश नम्बर 5 पर्ने बर्दिया राष्ट्रिय निकुञ्जको महत्त्व झल्काउने गरी हात्तीको छावालाई प्रयोग गरिएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव विष्टले बताउनुभयो. यसै गरी 8 राष्ट्रिय खेलकुदमा समावेश गरिएका विभिन्न 35 खेलाडीलाई चिनाउने गरी हात्तीको छावालाई प्रयोग गरेर लोगो निर्माण गरिएको छ. कमल खत्रीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ. यसैबीच बाँकेको खजुरा गाउँपालिकाको 2 वडामा नेपालकै पहिलो भलिबल एकाडेमी निर्माण हुने भएको छ. राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बहादुर विष्ट र क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले भलिबल एकाडेमीको शिलान्यास गर्नुभएको हो. खजुरा गाउँपालिकाको रिमझिम चोक नजिकै शुक्र माविको 4 जमिनमध्ये 1.5 जमिनमा इन्डोर कवर हल होमस्टे सहित भलिबल एकाडेमी निर्माण गरिनेछ. 8 राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर एकाडेमी निर्माण तीव्र गतिमा अगाडि बढ्ने सदस्य सचिव विष्टले बताउनुभयो. एकाडेमी निर्माणका लागि पहिलो चरणमा 3 बजेट छुट्याउने तयारी गरिएको विष्टले बताउनुभयो. एकाडेमीमा 3,000 दर्शक क्षमताको बन्ने परिषदले बताएको छ.
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट बुधबारबाट आजबाट धनगढीमा सुरु हुँदैछ. आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ. प्रतियोगितामा साबिकका 5 विकास क्षेत्र र विभागीय टिम एपिएफ गरी 6 टिमको सहभागिता रहनेछ. राष्ट्रिय खेलकुद परिषदको वार्षिक क्यालेन्डर अनुसार जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता सुरु हुन लागेको छ. नयाँ पत्रिकामा खबर छ.
होटलमा बसेर स्वस्थकर मासु खाने धोकोमा हुनुहुन्छ भने यो खबरले तपाईँलाई आहत पुर्याउन सक्छ. अहिलेसम्म मरेको र रोगी कुखुराको मासु बिक्री भएको बारे समाचार आएकोमा पहिलोपटक कुहिएको कुखुराको मासु बरामद भएको छ. भारतीय क्षेत्रमा रोग लागेर मरेका कुखुरा कुहिएका अवस्थामा पुगेपछि पनि त्यसलाई सस्तो दरमा तस्करी गरी बाँकेका ठुला होटल र रेस्टुरेन्टहरूमा बिक्री गर्ने कारोबार भइरहेको प्रहरीले खुलासा गरेको छ. हिजो रुपैडियाबाट प्याकिङ भएर नेपालगञ्ज ल्याइएको 6 मासु प्रहरीले बरामद गरेको छ. क्वारेन्टाइन चेकजाँच नगरी मिलेमतोमा भित्रिएको मासु प्रहरीले बरामद गरेपछि त्यसबारे चिन्तित बनाउने तथ्यहरू बाहिर आएका हुन्. भारत बहराइज र आसपास जिल्लाहरूबाट मरेका सडे गलेका कुखुरालाई सफा गरी प्याकिङ गरेर नेपालगञ्जमा बिक्री गर्ने गरिएको खुलेको हो. वडा प्रहरी कार्यालय नेपालगञ्जले 6 मासुसहित पक्राउ परेको तस्करलाई क्वारेन्टाइन पठाएको छ. दैनिक नेपालगञ्जमा खबर छ.
मुस्लिम समुदायमा सम्बन्ध विच्छेद तलाक बहुविवाह र मधेसी समुदायमा बालविवाह र दाइजो प्रथा अझै कायम छ. ग्रामीण क्षेत्रमा छोरीलाई विद्यालय पठाउन नहुने मान्यता पनि उस्तै छ. विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूले जनचेतना तथा अन्य कार्यक्रम सञ्चालन गरिरहेका छन् तर गलत परम्परा हट्न नसकेको भन्दै यहाँका किशोरीहरू सङ्गठित भएर कुसंस्कार विरुद्ध सक्रिय हुन थालेका छन्. मधेसी समुदायको बाहुल्य रहेको नेपालगञ्ज उपमहानगरपालिका 18 लगधावा र भुजै गाउँमा मात्रै 4 किशोरी समूह गठन भएका छन्. किशोरी समूहहरू नियमित समुदायमा भएका समस्याबारे छलफल गर्छन्. आजको कान्तिपुरमा खबर रहेको छ.
दाङको घोराई तुलसीपुर खण्डका मुख्य चोकमा निर्माणाधीन 4 सडकमा अपेक्षित प्रगति नहुँदा नागरिकलाई शास्ति भएको छ. निर्माणाधीन सडकको धुलोले त्यस क्षेत्रको वातावरण समेत प्रदूषित छ। धुलो र खाल्डाखुल्डीका कारण जनजीवन कष्टकर भएको भन्दै तुलसीपुर बजारमा युवाले सडक अवरुद्ध गरेका छन्। स्थानीय सडक डिभिजन कार्यालय र निर्माण कम्पनीलाई दबाब दिए सुनवाई भएको छैन। उचित डाइभर्सन नहुँदा नियमित यातायात सञ्चालनमा समेत कठिनाई छ। भएको सडक भत्काउने र नयाँ बनाउन समय लगाउने समस्याले कष्ट लम्बिएको स्थानीयहरू बताउँछन्। सडक निर्माणमा तदारुकता देखाउन माग गर्दै नागरिक समाज र व्यवसायहरू पटक पटक जिल्ला प्रशासन, सडक डिभिजन कार्यालय र उपमहानगरपालिका धाइरहेका छन्। घोराई उपमहानगरपालिका प्रमुख नरलाल चौधरी र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले पनि सडक निर्माणमा भइरहेको लापरवाहीबारे ध्यानाकर्षण गराइसकेको बताएका छन्। दुर्गालाल केसीले कान्तिपुरमा खबर लेख्नु भएको छ।
नेपालगञ्जको सुर्खेत रोड स्थित कुसुम फिलिङ पम्पमा हिजो बिहान युपी 27T3594 नम्बरको भारतीय ट्रकले 400 लिटर डिजल हालेर ट्याङ्की फुल गरी सीमा पार गर्यो। उक्त ट्रकले जति ठुलो परिमाणको डिजल आवश्यकताभन्दा बढी ट्याङ्कीमा भरेको तथ्यले नै सीमावर्ती जिल्लाबाट पछिल्लो समय ठुलो परिमाणमा पेट्रोलियम पदार्थ दिनहुँ निकासी भइरहेको पुष्टि गरेको छ। नेपालको भन्दा उक्त डिजल, पेट्रोल र मट्टी तेलमा प्रति लिटर 16-20 रुपियाँ बढी महँगो पर्ने भएकाले अचेल दिनहुँ भारततर्फ जाने सवारी साधन प्राय ट्याङ्की फुल गरेर फर्किने गर्छन्। आजको नागरिकमा अर्जुन ओलीले खबर लेख्नु भएको छ। पश्चिम डायरीमा नेपालगञ्जमा प्रभावकारी ट्राफिक व्यवस्थापनका लागि सुझाव।
सर्वप्रथम त भ्रष्ट ट्राफिकहरूको छानबिन गर्ने र उहाँहरूलाई चाहिँ कडाभन्दा कडा कारवाही गर्नुहोस्।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स पछाडि फोन नम्बर 081-582-1112।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। नेपालगञ्जमा ट्राफिक व्यवस्थापनको प्रभावकारिता नदेखिएपछि यात्रु तथा नगरवासीलाई समस्या भएको छ। ट्राफिक व्यवस्थापनको अभावले नगरमा सानातिना दुर्घटना निम्तिएको छ भने सहरलाई समेत अव्यवस्थित बनाएको छ। यसैबीच नेपालगञ्जको प्रभावकारी ट्राफिक व्यवस्थापनका लागि के गर्नु पर्ला भनेर सहकर्मी लीलाधर खड्काले नागरिकहरूलाई सोध्नु भएको छ। सुनौ आजको नागरिक आवाज।
मेरो नाम चाहिँ योगेन्द्र भट्ट। ट्राफिक व्यवस्थापन गर्नको लागि सर्वप्रथम त भ्रष्ट ट्राफिकहरूको छानबिन गर्ने र उहाँहरूलाई चाहिँ कडाभन्दा कडा कारवाही गर्नुहोस्। गरिसकेपछि उनीहरूलाई गलत चिज देखाउने मान्छे नै नरहिसकेपछि त उनीहरूले चाहिँ गलत पनि गर्दैनन्, ट्राफिक व्यवस्थापन पनि स्वयं हुन्छ।
म जगदीश प्रसाद द्विवेदी। मेरो विचारमा ट्राफिक व्यवस्थापनको लागि अस्ति डाइभर्सनहरू उठाइएको ठाउँ ठाउँमा लगाएछ, त्यो लगभग ठिकै भएछ। हालसालै चाहिँ पटक पटक खोलिराख्नु पर्छ लाइसेन्सको लागि, तमामले पीडित छन् के। फर इक्जाम्पल मै यसको शिकार भएको छु, मेरो फाइल समेत पनि यो ट्राफिकबाट गायब भएछ के।
धनप्रसाद न्युपाने। एक त ट्राफिक कार्यालय पूर्ण रूपले आफ्नो नियम पालना गर्नुको सट्टामा ठाउँ ठाउँ पैसा उठाउने काम गर्छ, त्यसपछि गएर अर्को चरणमा नगरपालिका छ। नगरपालिकाको काम कर्तव्य भनेको के भनेपछि नगरलाई स्वच्छ सफा राख्नुको साथसाथै ट्राफिक नियमहरूको पूर्ण रूपले नागरिकलाई पालना गराउनु। उनीहरूले आफ्नो ठाउँबाट जिम्मेवारीपूर्ण तरिकाले अगाडि बढेको खण्डमा ट्राफिक नियमको पालना हुन्छ।
महेश चौहान, अब हामीले त पहिले हाम्रो जनचेतना जगाउनु पर्छ। जनचेतना त यहाँ धेरैले थाहा छैन हामीले कहाँबाट बाटो काट्ने हो। जो बाइकवाला हुन्छ नि तिनले पनि यहाँ यति बाइक भन्नाले हाम्रो सवारी साधनहरू यो नगर एरियामा अनियन्त्रित स्पिडले हिँड्ने हुन्छ। आफ्नो एउटा सीमित गतिमा त्यहाँ नगर एरिया चाहिँ क्रस गर्नु, नगर एरिया त हिलडुल गर्नुपर्छ।
भक्त बहादुर दर्लामी मगर, पहिला प्रथम त लाइसेन्सको व्यवस्था भइदिए भए अनि एक मान्छेले चलाउँथे अनि यति दुर्घटना हुन्थेन होला। यसमा के छ भन्दाखेरि आज किने भोलि चलाउने मान्छे पनि छन्, त्यसरी दुर्घटना पनि बढी हुन्ला। दोस्रो कुरो, अब सानो 10 वर्ष 12 वर्षका बच्चाले पनि चलाउनुला, त्यसरी दुर्घटना बढी हुन्ला। र एक पार्किङको व्यवस्था पनि भएन होइन।
बाँकेको जानकी गाउँपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको छ। पूर्ण खोप घोषणा भएको जानकी गाउँपालिकाका अन्य स्थानीय तहभन्दा पहिलो हो। गाउँपालिकाले हिजो एक कार्यक्रम गर्दै विभिन्न सरकारवालाको उपस्थितिमा पूर्ण खोप घोषणा गरेको छ। कुल 6 वटा रहेको गाउँपालिकाभित्र 991 जना बच्चालाई पूर्ण खोप लगाएको आधारमा घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य उपसंयोजक दलबहादुर रोकायले जानकारी दिनुभयो। नागरिक पश्चिमेलीमा खबर छ।
बाँकेको खजुरामा रहेको सुशील कोइराला पर्खर क्यान्सर अस्पतालमा 1 महिनाभित्र ओपिडी सेवा सञ्चालनमा आउने भएको छ। निर्माण कार्य सुरु गरेको 12 वर्षपछि अस्पतालमा ओपिडी सेवा सुरु गर्न लागि हो। जनताको प्रत्यक्ष सहभागितामा 2065 साल माघ 10 गते महायज्ञ गरेर सुरु गरिएको अस्पताल निर्माणलाई पूर्णता दिँदै स्वास्थ्य सेवा सुचारू गर्न लागि हो। अस्पताललाई हाल आर्थिक सहयोग नेपाल सरकारको रहँदै आएको छ भने प्राविधिक सहयोग भरतपुर क्यान्सर अस्पतालले र व्यवस्थापन र सञ्चालन अस्पताल समितिले गर्ने भनी त्रिपक्षीय सम्झौता भइसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिनुभयो। सद्भावमा खबर छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर 10 प्रतिघर बेमौसमी तरकारीका 4 बोट वितरण थालिएको छ। स्थानीयलाई तरकारीमा आत्मनिर्भर बनाउन वडाका 2000 घरधुरीलाई बिरुवा दिन थालिएको हो। भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले स्थानीय ईश्वरी देवी विष्टलाई बिरुवा प्रदान गरी 1 घर 4 बोट अभियानको थालनी गर्नुभयो। राजेन्द्र भट्टले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
बाँकेको राप्ती सुनारी गाउँपालिका वडा नम्बर 5 भुवर भवानी माध्यमिक विद्यालयको 57 वार्षिक उत्सव तथा भवनको उद्घाटन गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकिशुन थारूको सभापतित्व एवं राप्ती सुनारी गाउँपालिकाका प्रमुख लाहुराम थारूको प्रमुख आतिथ्यमा सम्पन्न वार्षिक उत्सव तथा भवन उद्घाटन कार्यक्रममा वडा नम्बर 4 वडा अध्यक्ष कान्छा थारू लगायतको सहभागिता रहेको थियो। सद्भावमा खबर छ। यता नेपालगञ्ज नगर क्षेत्रको सडक तथा ढल नाला निर्माण प्रक्रिया सुरु भएको छ। एसियाली विकास बैङ्कको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजना परियोजना कार्यान्वयन इकाइ मार्फत नेपालगञ्ज उपमहानगरपालिकाका अधिकांश सडक तथा नाला निर्माण हुने भएको छ। सद्भावमा खबर छ।
बझाङको बित्थरचिर गाउँपालिकाले 8 र 10 बाहेकका सबै कक्षाको परीक्षा गाउँपालिका स्तरीय गर्ने भएको छ। विद्यालयको कार्य सम्पादनको गुणस्तर मापन गर्न र शिक्षा क्षेत्रको सुधारका लागि आवश्यक नीति तर्जुमा गर्न यस्तो निर्णय गरेको हो। कान्तिपुरमा खबर छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आवास व्यवस्थापन नहुँदा प्रदेश 5 मन्त्रीमण्डल विस्तार रोकियो। 80% कर्मचारी अझै पुगेनन्। प्रदेश 7 पनि मन्त्री निवासको समस्या।
बाँकी प्रदेश सांसदका प्राथमिकतामा राजधानीदेखि समृद्धिका मुद्दा। बाँकीका स्थानीय तहमा बजेट खर्च सकस, अहिलेसम्म 20% पनि खर्चिएन।
बर्दियामा कृष्णसार जोगाउन चितुवा व्यवस्थापन गरिँदै कैलाली र कञ्चनपुरका मुख्य र सहायक गरी आधा बढी सीमा स्तम्भ गायब।
र नेपालगञ्जमा हुने 8 राष्ट्रिय खेलकुदको लोगो सार्वजनिक। धनगढीमा आजदेखि महिला क्रिकेट सुरु हुँदै बाँके खजुरामा भलिबल एकेडेमी निर्माण हुने।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले krishnasarfmको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी देवसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज फागुन 9 गते बुधबार, फेब्रुअरी 21 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।